ज़िलहिज्जा की इब्तदा हो चुकी है और आपने अपनी किताब मीज़ान में भी लिखा है, उम्मे सलमा की एक रिवायत आपने नकल की, रसूलुल्लाह की तलकीन है वो मुसलमान जो कुर्बानी का इरादा रखते हैं कि जब तक कुर्बानी ना कर लें ज़िलहिज्जा की इब्तदा से, ना नाखून तराशें ना बाल काटें, कुर्बानी के बाद ये कर लें। तनकीद इस पर ये की जाती है कि ये गरीब रिवायत है और इसकी बुनियाद पर हम एक मुस्तकिल बिज़ात दीन का मशरू हुक्म कैसे मुसलमानों पर लाजिम कर सकते हैं।
मैंने ऐसा कुछ नहीं किया, मेरा इस्तदलाल बहुत वाज़े है, वो चंद जुमलों में बयान किया जा सकता है। ये चीज़ कि नज़र की इबादत के लिए नाखून न काटे जाएं, बाल न तराशे जाएं और उसके बाद आप कुर्बानी करें, कुर्बानी के साथ मुत्तसिल करके कुर्बानी के बगैर, ये नज़र की इबादत के तौर पर मशरू है। और हमारे यहाँ उम्रे और हज में एक सुन्नत साबिता की हैसियत से जारी है, इस वक्त भी जारी है। यानी मैंने जब यह कहा है कि नज़र की कदीम रवायत है तो ये महज उसकी तारीख के बाद पहलुओं का हवाला दिया है। हमारे यहाँ यानी जिस दीन को हम जानते हैं, जो दीन मोहम्मद रसूलुल्लाह से हमको मिला है, उसमें उमरा भी है और हज भी है। मैं ये वजाहत कर चुका हूँ कि ये इबादत क्या है, ये नज़र की तमसील है। यानी जिस तरह नमाज परस्तिश है, रोज़ा इताअत है, इसी तरह ज़कात और हज ये नज़र की तमसील है। वहाँ माल की नज़र पेश की जाती है, यहाँ जान की नज़र पेश की जाती है। तो नज़र की तमसील की इबादत में ये इबादत भी है और ये इबादत मशरू हो गई है, यानी हमारे यहाँ दीन का हिस्सा बन गई है। किस तरह बनी है, उम्रे में देख लीजिए, हज में देख लीजिए, यानी एहराम बांधने के बाद जो पाबंदियाँ आप कबूल करते हैं उनमें ये भी हैं। दूसरी बात चीज़ों के साथ ये कुर्बानी तक पहुँचाती हैं और कुर्बानी के बगैर भी इसी तरह मशरू है। मिसाल के तौर पर उम्रे में आप सिर्फ इन चीज़ों का अहतमाम करते हैं तो तब भी नज़र पूरी हो जाती है, और अगर आप बाल मुड़वाने से पहले कुर्बानी भी कर दें तो वो भी उम्रे का हिस्सा है। हज के मामले में बिल्कुल यही सूरत हाल है। तो कुर्बानी के साथ या कुर्बानी के बगैर ये एक मशरू इबादत है, ये हमारे यहाँ मौजूद है, ये उम्रे और हज में एक सुन्नत साबिता की हैसियत से जारी है। तो पहली बात तो ये समझ लीजिए कि मेरी इस राय की बुनियाद कोई रवायत नहीं, वो ये सुन्नत साबिता है। जो चीज़ एक सुन्नत साबिता की हैसियत से इबादत के तौर पर मशरू हो जाए, कुरान मजीद ने ये कहा है कि उसके हुदूद व शरायत पूरे हो सकते हों तो आप नफल के तौर पर जब चाहें उसको अदा कर सकते हैं। मन तत्वा खैरन फ़ैन अल्लाह शाकिरुन अली, यानी आप जब चाहे रोज़ा रख सकते हैं, जब चाहें सजदा कर सकते हैं, जब चाहें रुकू कर सकते हैं, जब चाहें अल्लाह के सामने क़याम में खड़े होकर दुआएं कर सकते हैं। ये इबादतें हैं ना सारी की सारी, जितनी चीज़ें भी हैं। तो रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने इसी को जारी किया है। कुर्बानी आपने जारी कर दी, इसी तरह अय्याम तशरीक की तकबीरें आपने आम लोगों के लिए जारी कर दी। इसके बारे में भी इस्तेहबाबन फरमा दिया, कर सकते हैं, कर सकते हैं। मैं इसको एक इस्तेहबाब की चीज़ समझता हूँ, लेकिन मेरे नज़दीक इसका जो सबूत है वो तो उम्रे और हज में हो चुका। यानी जब फ़र्ज़ नमाज रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने बता दी और फ़र्ज़ नमाज एक सुन्नत साबिता की हैसियत से जारी हो गई, तो अब आप मुझे कहेंगे कि फजर से पहले दो रकतें पढ़ लो तो ये गरीब रवायत, बल्कि गरीब उन जिद्दन भी हो तब भी कोई फ़र्क नहीं पड़ता इससे, इसलिए कि वो तो एक तयशुदा चीज़ आ गई। अब तो नफल के तौर पर उसे अंजाम देना है, तो नफल के तौर पर तमाम इबादत अंजाम दी जा सकती हैं। क्या शर्त है? पहली चीज़ यह है कि वो दीन में इबादत के तौर पर साबित हो जाए। तो कुर्बानी साबित हो गई दीन में एक इबादत के तौर पर, इसी तरह तकबीरात तशरीक साबित हो गई, इसी तरीके से ये नाखून ना काटना, बाल ना तरशवाना, और जब नज़र पूरी हो जाए तो उस पर जाके बाल काट लेना, नाखून काट लेना, ये नज़र की कदीम रवायत है। नज़र की कदीम रवायत आप बाइबल में देख सकते हैं, दूसरी जगहों पर देख सकते हैं, वो एक अलग चीज़ है। ये हमारे यहाँ किस जगह है? एक मशरू इबादत के तौर पर हज और उम्रे में मौजूद है, और हज और उम्रे में ये अब दीन का एक साबित शुदा हुक्म बन गई। वो तो अब ज़ेर बहस ही नहीं रहा, मौजूद है। असल सवाल ये है कि क्या उसको तत्वन किया जा सकता है? यानी नफल के तौर पर आप ये इबादत कर सकते हैं? जवाब यह, कर सकते हैं। हर इबादत जिसके हुदूद व शरायत पूरे हो जाए, कर सकते हैं। तो अब आप उम्रा नहीं कर सकते घर में बैठ के, इसलिए कि उम्रे के लिए एक जगह मुकर्रर कर दी गई है। آپ طواف نہیں کر سکتے، یعنی طواف نفل کے طور پر کرنا ہے تو حرم ہی میں بیٹھ کے کریں گے، روز کر لیں، لیکن وہ آپ یہاں نہیں کر سکتے، کسی مسجد کا کرنا شروع کر دیں، وہ حرم ہی سے متعلق ہے. تو اگر حدود شرائط ایسے ہیں کہ وہیں سے متعلق ہیں تو وہاں ہوگا، اور جن چیزوں میں یہ چیز نہیں ہے وہ ہو جائیں گی. آپ یہ دیکھیے کہ قربانی ہے، آپ حج کے لیے آپ نے احرام باندھ لیا، آپ نکل کھڑے ہوئے گھر سے، آپ کہیں گر گئے، اب پہلی چیز تو یہ کہ قربانی وہاں کے لیے بھیج دیں، نہیں بھیج سکتے، اس کا بھی راستہ نہیں، تو پھر کیا وہیں کر دیں، جیسے رسالت میں آپ صلی اللہ علیہ وسلم نے اسی جگہ قربانی کر دی جہاں حدیبیہ کے مقام پر آپ ٹھہرے ہوئے تھے. تو اسی طریقے سے جتنی بھی عبادات ہیں، جب وہ ایک بار شریعت کا حصہ بن گئیں، اس کے بعد ان کو تطوع کے طور پر انجام دینے کے لیے اس کی کوئی ضرورت نہیں ہے کہ اب ایک باقاعدہ سنت پھر قائم کی جائے. یعنی میرے نزدیک یہ کوئی نئی بات ہے ہی نہیں، ایسے ہی ہے جیسے حضور صلی اللہ علیہ وسلم نے قرآن مجید کی تلاوت کے دوران میں سجدے کر دیے. تو یہ یعنی بنائے استدلال یہ نہیں ہے کہ یہ روایت ہے، بنائے استدلال یہ نہیں ہے کہ یہ ایک نظر کی قدیم روایت چلی آ رہی ہے، بنائے استدلال یہ ہے کہ میرے ہاں محمد الرسول اللہ کے دین میں حضور کی تصویب سے عمرہ اور حج عبادت کا حصہ بن چکے ہیں. عمرہ اور حج دونوں نظر کی تمثیل ہیں اور اس میں یہ عبادت موجود ہے. تو عبادت تو آ گئی نا دین میں، ثابت ہو گئی. اب ایک ثابت شدہ چیز کے بارے میں یہ بحث ہے کہ کب، مثال کے طور پر دیکھیے کہ شوال کے روزے ہیں، اس پر بھی بحث کی جاتی روایت میں، لیکن میں نے اس کو قبول کیا ہے، اس لیے کہ روزہ ایک عبادت کے طور پر ایک سنت ثابتہ بن چکا، ہم پر فرض ہو گیا. اب نفل کے طور پر ایک روایت میں بھی ذکر آ گیا. تو میرا ذوق یہ ہے کہ عبادات کے بارے میں جب کوئی روایت سامنے آتی ہے، رسالت میں آپ صلی اللہ علیہ وسلم کا کوئی حکم، کوئی فیصلہ، تو اگر اس کی بنیاد میرے نزدیک موجود ہے تو پھر نفل کے طور پر، استحباب کے طور پر میں اس کو رد نہیں کرتا، اس میں قبولیت ہی کا طریقہ ہوتا ہے. یہ تو ہے بنائے استدلال کی وضاحت. اب یہ بھی تھوڑی دیر کے لیے سمجھ لیجئے کہ اس سے دیکھیے ہوا کیا ہے. یعنی رسول اللہ صلی اللہ علیہ وسلم نے گویا ایک نہایت ہی خوبصورت نظم پیدا کر دیا ہے. نظر کی عبادت کا منتہائے کمال کیا ہے؟ حج. اس میں آپ اس پوری تمثیل کے مختلف اجزاء اختیار کرتے ہیں. یعنی آپ نے لبیک لبیک کہہ کے احرام باندھ لیا، دنیا سے ہاتھ اٹھا لیا، آپ مزدلفہ میں جا کے، منا میں جا کے پڑاؤ ڈال دیا، آپ گویا مجاہد کی حیثیت سے عرفات میں جا کے دعا کے لیے ہاتھ اٹھا دیے، واپسی میں مزدلفہ میں قیام کیا جیسے کہ فوج کرتی ہے، آپ اللہ کے سپاہی بن کے چلے گئے ہیں وہاں پہ، آپ نے کنکر مارے شیطان کو کیونکہ شیطان کے خلاف جنگ کی تمثیل ہے، آپ نے قربانی کی، اور آپ نے اسی طرح وہ بال جو آپ نے نہیں کاٹے تھے، سر منڈوایا، بال کاٹے، ناخن تراشے، اور بس اس کے بعد آپ طواف کرتے ہوئے آپ حج سے فارغ ہو گئے. یہاں پر تمثیل پوری کی پوری ہے. اسی تمثیل کے بعض اجزاء کو لے کے عام دنوں کے لیے عمرے کی عبادت مشروع کر دی گئی. اب دیکھیں بہت سی چیزیں نکل گئیں، اب عرفات میں نہیں جائیں گے، اب منا میں نہیں ڈیرا ڈالیں گے، اب کنکر نہیں ماریں گے، تو عمرے کی عبادت. سارے لوگ نہ حج کر سکتے ہیں نہ عمرہ کر سکتے ہیں، دنیا بھر میں اس دین نے پھیلنا ہے، تو عام لوگوں کے لیے حضور نے اس میں سے ہی چیزوں کو اٹھایا ہے اور مشروع کر دیا ہے. تو اب ہم سب کے سب گویا اس نظر کی عبادت میں شریک ہوتے ہیں. میں اپنے شہر میں، اپنے گاؤں میں بیٹھ کر اسی طریقے سے گویا وہ آداب اختیار کرتا ہوں جو احرام باندھنے کے بعد اختیار کیے جاتے ہیں، ان میں سے نظر کے آداب. احرام باندھنے کے بعد کچھ آداب وہ ہیں جو نظر کے آداب نہیں ہیں، مثلا بیویوں سے تعلق قائم نہیں کرنا، یہ حج سے متعلق ہے، عمرے سے متعلق ہے. وہ بیان کر دیا قرآن مجید میں کہ لا رفث ولا فسوق ولا جدال فی الحج، یعنی اس کا تعلق نظر سے نہیں ہے. تو نظر کی جو چیزیں تھیں وہ آپ نے اٹھا لی ہیں اور اٹھا کر ان کو اس طرح جاری کر دیا. اس میں قربانی تو بہت اہتمام سے جاری کی گئی ہے، ایام تشریق کی تکبیروں کی تلقین کی گئی ہے، اور اس کے بارے میں آپ نے لوگوں کو بتا دیا کہ یہ ظاہر ہے کہ اس کا حصہ ہے، یہ اس کے ساتھ بھی ہو سکتا ہے. عمرے میں ہم قربانی کے ساتھ کرتے ہیں، پہلے یہ سب کام کرتے ہیں، پھر قربانی کر کے سر منڈواتے ہیں، یہ بال کاٹتے ہیں، اور اگر قربانی نہیں کر رہے جس طرح کہ آج کل عام طور لوگ نہیں کرتے، تو بس یہ چیزیں کر لیتے ہیں اور طواف کرتے ہیں، کیونکہ وہاں معبد کے اندر گئے ہوئے ہوتے ہیں. تو یہ چیزیں ہیں جن کو اٹھا لیا ہے، اور اٹھانے کے بعد اب گویا ترتیب کیا بنی. حج کے لیے استطاعت ہے تو نظر کی تمثیل کے طور پر آخری درجے میں وہ عبادت کریں، نہیں اس کے لیے استطاعت عام دنوں میں جا سکتے ہیں، حج کے لیے تو خاص دن ہے، زیادہ سرمایہ چاہیے، عمرہ کر لیجئے. آپ گھر میں بیٹھے ہوئے ہیں تو قربانی کے ساتھ ان آداب کا اہتمام کر لیجئے. قربانی کی بھی گنجائش نہیں ہے آپ کے پاس تو بس ان کا اہتمام کر لیجئے. تو گویا ہر سطح پر ہر شخص شامل ہو گیا نظر کی اس عبادت میں. میں اس کو ایسے دیکھتا ہوں. باقی اگر کسی کو اس سے اختلاف ہے تو اہل علم کو اس سے پہلے بھی رہا ہے, وہ اپنے اختلاف کے لحاظ سے یہ طے کر سکتے ہیں کہ ہم یہ نہیں کریں گے. میرے نزدیک صورت یہ ہے.